السلام علیکم سامعین، شہناز عزیز حاضر ہے آپ کی دنیا کے دوسرے گھنٹے کے ساتھ، اور ابھی آپ نے ہماری ساتھی بہجت جیلانی کے ساتھ کچھ خبریں، تبصرے، تجزیے سنے. آج کے اب جو گھنٹہ ہے اس میں کچھ نئی رپورٹیں بھی شامل ہیں، اور ایک دفعہ دہرا دوں پہلے کی سرخیوں کو. لیکن اس سے پہلے کہ میں یہ سرخیاں آپ کو سناؤں، میں ایک جھلک سنوانا چاہتی ہوں. آج ہم گفتگو کریں گے ایک بہت ہی اہم موضوع پر، یعنی بھارت میں حالیہ دنوں میں جو واقعات ہوئے ہیں گو رکشا کے نام پر عام انسانوں کے قتل کے، اور اس پر بھارت میں انسانی حقوق کے سرگرم کارکنوں نے بہت شدید احتجاج کیا اور آواز اٹھائی ہے. تو ایک جھلک سنتے ہیں کہ جو آوازیں اس میں بہت ہی سرگرم ہیں ان کی.
مجھے لگتا ہے کہ کائر تو وہ ہے جو ہاتھ اٹھاتا ہے کمزور پر، لوگوں کے دلوں میں ڈر پیدا کرتا ہے. اصلی ساہس تو وہ ہے جو اس سب کے بیچ میں نفرت کا سامنا کرتا ہے.
ایک چوٹ ہے جو ہمارے اپنی ہیومینٹی پر لگ رہی ہے، ہمارے اپنے ضمیر پر لگ رہی ہے، ہماری اپنی انسانیت پر لگ رہی ہے.
سارے ہندوستانیوں کی ایک قسم کی سینسیٹیوٹی بھی نم ہو گئی ہے. اب ہمارے لیے ایک لنچنگ کا جو خبر آتی ہے کہیں چوتھے پانچویں پیج پہ، اس کو ہم اسی طرح سے پڑھ جاتے ہیں.
تو سامعین، یہ ایک جھلک تھی اس پروگرام کی جو پہلے کے 20 منٹ کے بعد ہم آپ کو سنوائیں گے. اس کا پرومو ہماری فیس بک پر بھی موجود ہے. میری بہت اس سے خوشی ہوگی مجھے کہ آپ فیس بک پر جائیے اور اس پر اپنے کمنٹس لکھیے، کوئی سوال پوچھیے، کیونکہ ہمارے پاس ایک ایسی انسانی حقوق کی ایک ایسی کارکن موجود ہیں جن کا کام بہت اہم ہے. تو چلیے اب میں آپ کو کچھ سرخیاں سنا دوں آج کی اہم خبروں کی. شمالی وزیرستان اور بلوچستان کے سرحدی علاقے تربت میں سیکیورٹی فورسز کے خلاف دو مختلف حملوں میں سرکاری بیان کے مطابق کم از کم 10 اہلکار ہلاک ہوئے ہیں. ہلاک ہونے والوں میں ایک افسر بھی شامل ہیں. ان حملوں کے بعد دونوں علاقوں میں سیکیورٹی سخت کر دی گئی ہے اور عسکریت پسندوں کے خلاف جوابی کاروائی بھی کی گئی ہے. امریکہ نے پاکستان کے زیر استعمال F-16 طیاروں کو آلات اور لاجسٹک معاونت فراہم کرنے کی منظوری دے دی ہے. ایران کے مطابق پاکستان کو فراہم کیے جانے والے F-16 طیاروں کے آلات اور لاجسٹک پر 12.5 کروڑ ڈالر لاگت آئے گی. آپ نے اس بارے میں تفصیل سنی کچھ دیر پہلے ہماری ایک رپورٹ میں. بھارت کی وزارت داخلہ نے وفاقی پولیس فورسز اور نیم فوجی دستوں کی مزید 11,000 نفری نئی دہلی کے زیر انتظام کشمیر بھیجنے کی منظوری دے دی ہے. یہ کمک ان تقریباً 44,000 اضافی اہلکاروں کے علاوہ ہے جو گزشتہ کئی ماہ سے شورش زدہ ریاست میں تعینات ہیں. بھارتی وزارت داخلہ کا کہنا ہے کہ پولیس اور نیم فوجی دستوں کی اضافی نفری ریاست میں عسکریت پسندی کی مخالفت کو تقویت پہنچانے اور امن و امان برقرار رکھنے کے لیے روانہ کی جا رہی ہے. افغان طالبان کے سابق رہنما ملا اختر منصور کے بارے میں پاکستان کے سب سے بڑے شہر کراچی میں کئی رہائشی فلیٹس، مکان اور پلاٹ کے مالک ہونے کا انکشاف ہوا ہے. حکام نے یہ انکشاف بھی کیا ہے کہ وہ اپنے فرنٹ مین کے ذریعے جائیداد کی خرید و فروخت کے کاروبار سے منسلک تھے. ملا اختر منصور 2016 میں صوبہ بلوچستان میں ایک امریکی ڈرون حملے میں مارے گئے تھے. اور اقوام متحدہ کے مطابق پاکستان ان ممالک میں شامل ہے جہاں سال 2019 میں ایچ آئی وی اور ایڈس کے پھیلاؤ میں تیزی سے اضافہ ریکارڈ کیا گیا ہے اور ملک میں اس مہلک مرض کے پھیلاؤ کی شرح 0.13 تک پہنچ گئی ہے. تو اسلام آباد سے علی فرقان کی رپورٹ سنتے ہیں، پھر کچھ بین الاقوامی اہم خبروں کی سرخیاں اور رپورٹ.
اقوام متحدہ کی ایڈز جائزہ رپورٹ 2019 کے مطابق پاکستان ان 11 ممالک میں شامل ہے جہاں ایڈز کے پھیلاؤ میں تیزی سے اضافہ دیکھا گیا ہے. رپورٹ کے مطابق 2010 میں پاکستان میں فی 1,000 مریضوں میں ایچ آئی وی کی تشخیص کی شرح 0.08% تھی، جو کہ سال 2018 میں بڑھ کر 0.11% اور رواں سال یہ شرح بڑھ کر 0.13% ہو گئی ہے. رپورٹ میں بتایا گیا ہے کہ اس وقت پاکستان میں ایچ آئی وی اور ایڈز سے متاثرہ مریضوں کی تعداد 1,60,000 ہے اور یہ تعداد 2015 میں 1,20,000 جبکہ 2010 میں 67,000 تھی. اس سے قبل اقوام متحدہ نے مئی کے مہینے میں پاکستان میں ایڈز کے پھیلاؤ پر تشویش کا اظہار کیا تھا اور بتایا تھا کہ صرف 2017 کے دوران ایچ آئی وی ایڈز کے 20,000 نئے کیسز رپورٹ ہوئے، جن کی بنیاد پر پاکستان ایشیا اور بحر الکاہل خطے کا ایسا دوسرا ملک ہے جہاں ایڈز کا مرض تیزی سے پھیل رہا ہے. اقوام متحدہ کی اس حالیہ رپورٹ میں اس موذی بیماری کے باعث موت کا شکار ہونے والوں کی شرح بھی بتائی گئی ہے۔ پاکستان میں 2010 میں اس بیماری کی وجہ سے انتقال کرنے والے افراد کی تعداد 1400 تھی، جو کہ 2015 میں بڑھ کے 4700 ہو گئی، جبکہ 2018 میں یہ تعداد بڑھ کر 6400 ہو گئی۔ رپورٹ کے مطابق ملک میں نشے کے عادی افراد میں ایڈز پھیلنے کی شرح 21%، ہم جنس پرست مردوں میں یہ شرح 3.7%، خواجہ سراؤں میں یہ شرح 5.5%، جبکہ جسم فروشی میں مبتلا افراد میں یہ شرح 3.8% ہے۔ یونیورسٹی آف ہیلتھ سائنسز کے وائس چانسلر پروفیسر جاوید اکرم کہتے ہیں کہ ایڈز کی شرح بڑھنے کا مطلب یہ نہیں کہ ملک میں یہ مہلک مرض بڑھ رہا ہے، بلکہ ان کی نظر میں شرح میں یہ اضافہ اس بیماری میں مبتلا افراد کی رجسٹریشن کے باعث ہوا ہے۔ ڈاکٹر جاوید اکرم کا کہنا ہے کہ پاکستان میں ایڈز کے مریضوں کے ساتھ سماجی سطح پر منفی رویوں کی وجہ سے اکثر لوگ ایڈز کی تشخیص کرانے سے گریز کرتے ہیں، جو دانستہ طور پر مرض کے مزید پھیلاؤ کا سبب بن رہے ہیں۔ انہوں نے کہا کہ ملک میں ایڈز کے پھیلاؤ کی روک تھام کے لیے جامع اسکریننگ اور رپورٹنگ پروگرام کی ضرورت ہے۔
میرا خیال ہے کہ جو بڑھ رہی ہے دس از اے سودو اور اے فالس پرسپشن، وہ نیچرلی انہوں نے تو جو کیسز منظر عام پہ آ رہے ہیں، لیکن ان کو اس میں بھی جانا چاہیے کہ اس کا رپورٹنگ میکینزم کیا ہے، جو کہ نہیں موجود آن گراؤنڈ۔ یہ میکینزم ہے کہ ایک میڈیا سے کسی کے آگے بتایا تو آگے بتایا، اس گاؤں میں جا کے ٹیمیں گئیں، اس گاؤں میں جا کے رپورٹنگ ہوئی، اس گاؤں سے میں پتا چلا کہ آدھے گاؤں کو ایڈز ہے۔ وہ تو اس قسم کی چیزیں ہیں۔
پاکستان میں حالیہ برسوں کے دوران ایچ آئی وی اور ایڈز کے پھیلاؤ کے متعدد واقعات سامنے آ چکے ہیں۔ حال ہی میں صوبہ سندھ میں لاڑکانہ کی تحصیل رتو ڈیرو میں بڑے پیمانے پر ایڈز کے پھیلاؤ کا ایسا ہی ایک واقعہ رپورٹ ہوا ہے، جہاں 200 کے قریب افراد میں ایڈز کی تصدیق کی گئی۔ ایڈز اور ایچ آئی وی کے خاتمے کے لیے کام کرنے والی بین الاقوامی اداروں کی جانب سے بھاری فنڈنگ کے باوجود پاکستان میں بیماری کی صورتحال مزید تشویشناک ہوتی جا رہی ہے۔ علی فرقان، اردو وی او اے، اسلام آباد۔
اور پاکستان کے سابق وزیر اعظم نواز شریف کے مشیر اور کالم نگار عرفان صدیقی کو کرائیداری ایکٹ کے تحت گرفتار کر لیا گیا ہے، جنہیں جوڈیشل میجسٹریٹ نے 14 روزہ ریمانڈ پر اڈیالہ جیل بھیج دیا ہے۔ تو اس بارے میں ایک رپورٹ سناتے ہیں آصم علی رانا، اسلام آباد سے۔
اسلام آباد پولیس نے قانون کرائیداری کی خلاف ورزی پر عرفان صدیقی کو گزشتہ رات ان کی رہائش گاہ کے باہر سے گرفتار کیا۔ عرفان صدیقی کو جوڈیشل مجسٹریٹ مہرین بلوچ کی عدالت میں پیش کیا گیا، جہاں پولیس نے ان کو جوڈیشل ریمانڈ پر بھجوانے کی استدعا کی۔ عرفان صدیقی کے وکلا نے جوڈیشل ریمانڈ کی مخالفت کرتے ہوئے کہا کہ مقدمہ جھوٹا اور بے بنیاد ہے، انہیں رہا کیا جائے۔ عدالت نے عرفان صدیقی کو بری کرنے کی درخواست مسترد کرتے ہوئے انہیں 14 روزہ جوڈیشل ریمانڈ پر اڈیالہ جیل بھجوا دیا۔ عرفان صدیقی کے صاحبزادے نعمان صدیقی نے وائس آف امریکہ سے بات کرتے ہوئے کہا کہ یہ مکان ان کے بھائی عمران صدیقی کے نام پر ہے اور اسی کا معاہدہ کرایہ داری ہوا تھا۔
باہر کوئی بھی نہیں تھا، گھنٹی بج گئی ہے، روٹین میں نیچے ابو خود ہی باہر گئے ہیں، تو بس وہ باہر سے ہی انہوں نے ان سے کچھ پوچھا کیا ہے اور باہر سے بٹھا کے چلے گئے ہیں۔ ہمیں پیچھے بعد میں تھوڑی سی دیر بعد پتہ چلا ہے، جو انہوں نے ایف آئی آر لانچ کی ہے نا، وہی کرایہ داری والی ہی ہے، 180 ہے انہوں نے کرایہ داری۔
عرفان صدیقی کے خلاف درج ایف آئی آر میں کہا گیا ہے کہ شہر میں دفعہ 144 نافذ ہے، جس کی خلاف ورزی کی گئی، جس پر دفعہ 188 کا مقدمہ درج کیا گیا۔ عرفان صدیقی نے اپنے کرایہ دار کے کوائف تھانے میں جمع نہیں کروائے، انہیں پوچھ گچھ کرنے کے لیے تھانے بلایا گیا لیکن وہ پیش نہیں ہوئے، لہٰذا قانون کی خلاف ورزی پر ان کے خلاف مقدمہ درج کر کے گرفتار کیا گیا۔ جوڈیشل مجسٹریٹ کی عدالت میں پیشی کے موقع پر عرفان صدیقی اور ان کے کرایہ دار جاوید اقبال کو ہتھکڑیاں لگا کر عدالت میں پیش کیا گیا۔ عرفان صدیقی اس موقع پر قلم پکڑ کر ہتھکڑی والے ہاتھ کو دکھاتے رہے۔ مریم اورنگزیب کہتی ہیں کہ یہ بدترین سیاسی انتقام ہے۔
عرفان صدیقی کا نام صرف نواز شریف کے ساتھ جڑا ہے، یہ ہے قصور ان کا۔ ان کے بیٹے کا یہ گھر ہے جنہوں نے کرائے پر دیا، 20 تاریخ کو، 20 جولائی کو انہوں نے یہ گھر کرائے پر دیا، نہ کوئی شفٹنگ ہوئی، نہ کوئی پوزیشن لیا گیا، اور اگریمنٹ لیٹر جب کہا گیا یہاں کہ پیش کیا جائے تو اوریجنل اگریمنٹ لیٹر، اوریجنل الاٹمنٹ لیٹر پیش کیا گیا۔ اور میں دہرانا چاہتی ہوں کہ وہ گھر جو عرفان صدیقی کا نہیں ہے، ان کے نام پر ایف آئی آر کس قانون کے تحت کٹائی گئی ہے؟ آج جب ان کو پیش کیا گیا، ان کے دائیں ہاتھ کے اوپر ہتھکڑی لگائی گئی۔
اس معاملے پر پاکستان کی مشیر اطلاعات فردوس عاشق اوان کہتی ہیں کہ عرفان صدیقی کی گرفتاری پر ہمیں تحفظات ہیں لیکن قانون سب کے لیے برابر ہے۔
اس ایف آئی آر کے اندر جو مدرجات درج ہوئے اور پھر ان کی گرفتاری ہوئی اس کے ساتھ پیچھے پس پردہ قانون کی بالادستی ہوئی ہے، کہیں بریچ ہوا ہے یا کیا، اگر یہ 100% وہی ہے جو پولیس کا موقف ہے تو پھر یہ قانون کی حکمرانی اس حکومت کی ذمہ داری ہے۔ یہ عمران خان صاحب کی قانون کو آزاد کرنے کا جو عزم ہے اس کی عکاسی ہے۔
پاکستان میں اپوزیشن کے کئی رہنما اس وقت مختلف مقدمات میں جیلوں میں بند ہیں۔ اسلام آباد پولیس نے انہیں دفعہ 144 کی خلاف ورزی پر گرفتار کیا لیکن جس دستاویز کا کہہ کر انہیں گرفتار کیا گیا اس پر ان کے صاحبزادے اور کرایہ دار کے دستخط موجود ہیں اور عرفان صدیقی کا کوئی ذکر نہیں ہے۔ علی رانا، اردو وی او اے، اسلام آباد۔
اس سے پہلے کہ اگلی رپورٹ کی طرف چلیں، ایک اور خبر بھارت سے۔ بھارت کے وزیر دفاع راجناتھ سنگھ نے جمعے کو کہا کہ پاکستان ان کے ملک کے خلاف مکمل یا محدود جنگ نہیں لڑ سکتا، اس لیے اس نے درپردہ جنگ شروع کر دی ہے۔ انہوں نے کارگل جنگ کے 20 سال مکمل ہونے کے موقع پر بھارتی پارلیمنٹ کے ایوان زیریں میں تقریر کرتے ہوئے کہا، ہمارا پڑوسی ہمارے خلاف نہ تو مکمل اور نہ ہی محدود جنگ لڑ سکتا ہے۔ انہوں نے کہا کہ بھارتی مسلح افواج کی طرف سے 1999 کی کارگل جنگ کے دوران بہادری کے مظاہرے اور پاکستانی فوج اور دراندازوں کو واپس دھکیلنے کے لیے دی گئی قربانیوں کو فراموش نہیں کیا جا سکتا۔ سمن کارگل جنگ متنازع کشمیر حد بندی کے کارگل علاقے میں لڑی گئی محدود جنگ تھی، جس کے بارے میں پاکستان کا کہنا ہے کہ یہ جنگ کشمیری عسکریت پسندوں نے شروع کی تھی اور انہوں نے بھارت کو شدید جانی اور مالی نقصان پہنچایا۔ دوسری جانب بھارت کا دعویٰ ہے کہ پاکستانی فوج اور دراندازوں کو جوابی کارروائی کر کے مختصر عرصے میں کارگل سے نکال دیا گیا۔ غیر جانبدار مبصرین اور جنگ کے ماہرین کا کہنا ہے کہ تقریباً 2 ماہ تک جاری رہنے والی اس لڑائی میں کسی بھی ملک کو واضح کامیابی نہیں مل سکی۔ البتہ بھارتی فوج اور فضائیہ پاکستانی فوج اور عسکریت پسندوں کو بین الاقوامی تعاون کے ساتھ واپس جانے پر مجبور کرنے میں کامیاب ہوئی۔ اور چلتے ہیں اگلی رپورٹ کی طرف۔ پنجاب حکومت نے اگلے سال سے پرائمری اسکولوں میں ذریعہ تعلیم اردو کرنے کا اعلان کیا ہے۔ وزیر اعلیٰ عثمان بزدار نے سماجی رابطے کی ویب سائٹ پر ٹویٹ کرتے ہوئے کہا کہ اساتذہ اور بچوں کا سارا وقت مضمون کو سمجھنے کے بجائے ترجمہ کرنے میں صرف ہوتا ہے، اس لیے بچے کچھ سیکھ نہیں پاتے۔ لاہور سے ضیاء الرحمان کی رپورٹ۔
ترجمان سکولز ایجوکیشن ڈپارٹمنٹ عمر خیام کہتے ہیں کہ اردو زبان میں ذریعہ تعلیم ہونے سے اردو زبان کو فروغ حاصل ہوگا اور یہ سب کا نظریہ ہے۔ وائس آف امریکہ سے بات کرتے ہوئے عمر خیام نے کہا کہ جب قومی زبان اردو ہے اور سکولوں میں بھی وہی پڑھائی جائے گی تو ظاہری طور پر بچوں کو درسی کتب سمجھنے میں آسانی ہوگی اور ان کے لیے تعلیم حاصل کرنا زیادہ آسان ہوگا۔
یہ سٹارٹ ہوگا 2019-2020 سے، اگلا جو اکیڈمک ایئر ہوگا نا ہمارا اس سے یہ سٹارٹ ہوگا اور یہ 5th کلاس تک کر رہے ہیں۔ ابھی انیشیلی پرائمری تک نا 1st کلاس 2 5th کلاس جو ہے اردو میں پڑھایا جائے گا سارا سرکاری اسکولوں میں۔
ماہرین تعلیم پنجاب حکومت کے اس اعلان سے کچھ خاص مطمئن نظر نہیں آتے۔ ان کے مطابق جو نصاب سکولوں میں پڑھایا جا رہا ہے اس میں کچھ نصاب تو اردو میں پڑھایا جا سکتا ہے، لیکن سارے کا سارا نصاب اردو زبان میں پڑھانا ٹھیک نہیں ہوگا۔ ماہر تعلیم سعید آبدی نے وائس آف امریکہ سے بات کرتے ہوئے کہا کہ پرائمری سطح پر تمام نصاب اردو میں پڑھائے جانے سے بچوں کے سیکھنے اور سمجھنے کی صلاحیت متاثر ہوگی، کیونکہ بہت ساری ایسی اصطلاحات ہوتی ہیں جو صرف انگریزی زبان میں ہی پڑھائی جا سکتی ہیں۔ سید آبدی نے کہا کہ ایک تحقیق کے مطابق ان ملکوں میں جہاں پرائمری تک مادری زبان میں تعلیم دی جاتی ہے وہاں بھی کچھ مضامین کو انگریزی میں پڑھانا ضروری سمجھا جاتا ہے۔
بچے کو جس ماحول میں آج کا بچہ رہ رہا ہے، اگر آپ اس کو ٹوٹلی اردو میں ہر چیز ٹرانسلیٹ کر کے پڑھائیں گے تو اس کے لرننگ کرو پر بڑا ڈائریکٹ امپیکٹ پڑے گا، اور وہ اس طرح سے جس طرح سے وہ اسے آبزرونس لینی چاہیے وہ نہیں حاصل کر سکے گا، اتنی نالج دی جا سکے گی بچے کو۔
سیکٹری سکولز ایجوکیشن کے مطابق مادری زبان میں ذریعہ تعلیم حکومت کے نظریے کے مطابق کیا گیا ہے اور اس کی باقاعدہ منظوری آئندہ چند روز میں کابینہ دے دے گی۔ سیکٹری سکولز ایجوکیشن بتاتے ہیں کہ پرائمری کی سطح تک صرف انگریزی مضمون کی کتاب انگلش میں ہوگی اور باقی تمام مضامین اردو میں پڑھائے جائیں گے۔ انہوں نے مزید بتایا کہ پرائمری تک اردو ذریعہ تعلیم کا فیصلہ صرف پنجاب کے 22 اضلاع میں کیا جائے گا، جبکہ باقی اضلاع میں انگریزی ہی رہے گا۔ صوبہ پنجاب کے سرکاری اسکولوں میں ذریعہ تعلیم انگریزی زبان میں کرنے کا فیصلہ پاکستان مسلم لیگ نون کی گزشتہ حکومت میں کیا گیا تھا۔ ضیاء الرحمان، وائس آف امریکہ، لاہور۔
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
سمین، اب کچھ عالمی خبروں سے سرخیاں. بحرین نے دہشت گردی کے جرم میں دو افراد کو موت کی سزا دی ہے. اس سزا پر عمل درآمد انسانی حقوق کی بین الاقوامی تنظیموں کی جانب سے احتجاج کے باوجود کیا گیا. اے ایف پی کے مطابق انہیں ہفتے کے روز فائرنگ اسکواڈ کے ذریعے سزائے موت دی گئی. ہیومن رائٹس واچ نے بتایا ہے کہ دونوں شخص بحرین کے شہری تھے جنہیں گزشتہ برس ایک بڑے مقدمے کے ذریعے دہشت گردی کا مجرم قرار دیا گیا تھا. اس مقدمے کے دوران اذیت رسانی اور طریقہ کار کی سنگین خلاف ورزیوں کے الزامات بھی سامنے آئے تھے. ایک تیسرے شخص کی سزائے موت کی اطلاع بھی دی گئی ہے، لیکن اس کا دہشت گردی کے اس مقدمے سے تعلق نہیں تھا. ہانگ کانگ کی سڑکوں پر ان مشتبہ گینگز کے خلاف جنہوں نے وہاں گزشتہ ہفتے کے اختتام پر جمہوریت کے حق میں مظاہرہ کرنے والوں کو مارا پیٹا تھا، بہت سے مظاہرین پولیس کے ساتھ پرتشدد جھڑپوں کے بعد واپس جانا شروع ہو گئے ہیں. ہانگ کانگ میں پولیس نے اس وقت آنسو گیس استعمال کی جب احتجاج کرنے والے چینی سرحد کے قریب ہانگ کانگ کے اس گاؤں میں مارچ کر رہے تھے. یہ جلوس ان مشتبہ گینگز کے خلاف نکالا گیا تھا جنہوں نے گزشتہ اختتام ہفتہ جمہوریت کے حق میں مظاہرہ کرنے والوں کو وہاں زدوکوب کیا تھا. ٹیلی ویژن پر دکھائے جانے والے امیجز کے مطابق پولیس نے مجمع پر کئی بار آنسو گیس فائر کی. مظاہرین نے گینگز کی جانب سے دھمکیوں اور پولیس کی جانب سے مظاہروں پر عائد پابندی کے باوجود مارچ کرنے کا عزم ظاہر کیا ہے. اور چین کی حکومت صوبے سنکیانگ میں دیگر مسلمانوں کی روزمرہ زندگی پر نظر رکھنے کے لیے جدید ترین ٹیکنالوجی استعمال کر رہی ہے. یہ بات زیر حراست ایک معروف عالم دین اور ماہر معیشت کی صاحبزادی نے، جن کا نام جواہر الہام ہے، کہی ہے. ان کا یہ بیان ایک ایسے وقت میں سامنے آیا ہے جب امریکی حکومت ویڈیو کے ذریعے نگرانی کرنے والی چین کی ایک فرم کے خلاف پابندی عائد کرنے پر غور کر رہی ہے. اس بارے میں نائکی چنگ کی رپورٹ کے ساتھ انجم ہیرل گل.
10 لاکھ سے زیادہ ویگر مسلمانوں کو کیمپوں میں رکھا گیا ہے. چین کا کہنا ہے کہ ویگر دوبارہ سے تعلیم حاصل کر رہے ہیں، لیکن ناقدین کا کہنا ہے کہ ان کیمپوں کا مقصد ویگر نسل کے لوگوں کے ذہنوں سے ان کی شناخت اور مذہبی عقائد کو مٹانا ہے. مشہور عالم دین اور ماہر معیشت الہام ٹوٹی کو قوم کو تقسیم کرنے کے الزام میں سن 2014 سے قید میں رکھا گیا ہے. تاہم ان کی بیٹی جواہر الہام کہتی ہیں کہ ان کے والد نے کبھی بھی تشدد اور علیحدگی پسندی کو ہوا نہیں دی. الہام کہتی ہیں کہ سنکیانگ میں ویگروں کی زبردست نگرانی کی جا رہی ہے. میری ایک ذاتی جاننے والی نے ایک سال پہلے ویگر علاقے کا دورہ کیا. اس کا کہنا تھا کہ وہ جب چیک پوسٹ سے گزری تو اس نے دیکھا کہ اس کی کوئی 8 مختلف مقامات کی تصاویر سکرین پر نظر آ رہی تھیں. یہ غیر معقول بات ہے. آپ کی کوئی پرائیویسی ہی نہیں ہے. امریکہ ویڈیو سے نگرانی کرنے والی چین کی کمپنی ہیکوین پر سخت پابندیاں عائد کرنے پر غور کر رہی ہے. بین الاقوامی مذہبی آزادیوں کے لیے امریکہ کے گشتی سفیر سیم براؤن بیک کا کہنا ہے. کانگریس میں قانون کے ایسے مجوزہ مسودے موجود ہیں جن میں مختلف کمپنیوں کے خلاف تعزیرات عائد کرنے کے لیے خیالات پیش کیے گئے ہیں، لیکن ہک ویژن پر ابھی تک امریکی حکومت میں خصوصی تشویش پائی جاتی ہے. الہام کہتی ہیں کہ وہ ایسی کمپنیوں کے خلاف سزا کی حمایت کریں گی جو ویگر حراستی کیمپوں کو چلانے میں مدد دے رہی ہیں. تاہم چین ان الزامات کو مسترد کرتا ہے. چین کی وزارت دفاع کے ترجمان لو کانگ کہتے ہیں، ہم امریکہ سے مطالبہ کرتے ہیں کہ وہ چین کی مذہب سے متعلق پالیسیوں اور وہاں مذہبی آزادیوں کو درست طریقے سے دیکھے اور مذہب کے معاملے کو استعمال کرتے ہوئے دیگر ملکوں کے معاملات میں دخل نہ دے. حال ہی میں صدر ڈونلڈ ٹرمپ نے جواہر الہام سمیت مذہبی تعصب کا شکار دیگر افراد کے ساتھ وائٹ ہاؤس میں ملاقات کی تھی. امریکہ چین میں ویگر نسل کے افراد کے ساتھ روا رکھے جانے والے سلوک کی بنا پر چین کے عہدیداروں پر پابندیاں عائد کرنے پر غور کر رہا ہے. انجم ہیرلڈ گل، وائس آف امریکہ، واشنگٹن.
تو سامعین، یہ تھے ہماری اس وقت کے حالات حاضرہ کے تبصرے اور رپورٹیں. اب باری ہے کاروان محبت نامی اس پروجیکٹ کی جو بھارت میں انسانی حقوق کے تین سرکردہ رہنماؤں ڈاکٹر ہرش مندر، ڈاکٹر جان دیال اور فلم میکر نتاشا بھدوار کی کاوشوں کا نتیجہ ہے۔ بھارت میں حالیہ برسوں میں جب گو رکشا کے نام پر بہت متعدد بے گناہ لوگ مارے گئے تو اس گروپ نے ملک کی مختلف ریاستوں کے دور دراز دیہات میں جا کر ان واقعات کو سول سوسائٹی تک پہنچانے کے لیے ڈاکومنٹ کیا اور صدمے اور خوف کے شکار خاندانوں سے اس سلوک پر معافی مانگی جو ان کے زخموں کے لیے ایک مرہم کی طرح ہے۔ معافی مانگنا ان کے اس مشن کا ایک حصہ ہے۔ اس پروگرام میں آج ہمارے ساتھ بات کریں گی نتاشا بھدوار، لیکن اس سے پہلے کہ ہم ان سے بات چیت سنیں اس پورے پروجیکٹ کے بارے میں اس کے سرکردہ رہنماؤں کی کچھ گفتگو۔
مجھے لگتا ہے کہ کائر تو وہ ہے جو ہاتھ اٹھاتا ہے، کمزور پر لوگوں کے دلوں میں ڈر پیدا کرتا ہے، اصلی ساہس تو وہ ہے جو اس سب کے بیچ میں نفرت کا سامنا کرتا ہے۔
ایک چوٹ ہے جو ہمارے اپنی ہیومینٹی پر لگ رہی ہے، ہمارے اپنے ضمیر پر لگ رہی ہے، ہماری اپنی انسانیت پر لگ رہی ہے۔
سارے ہندوستانیوں کی ایک قسم کی سینسیٹیوٹی بھی نمب ہو گئی ہے۔ اب ہمارے لیے ایک لنچنگ کا جو خبر آتی ہے کہیں چوتھے پانچویں پیج پہ، اس کو ہم اسی طرح سے پڑھ جاتے ہیں۔
ان یاتراؤں میں اب ہم لوگ ڈیڑھ سال سے جا رہے ہیں لوگوں کے گھر، جو چہرے نہیں بھولتے زیادہ تر وہ ان بوڑھے ماں باپ کے ہیں جنہوں نے جوان بیٹے کھوئے ہیں۔ وہ یہ کمپلین نہیں کرتے کہ میرے بیٹے کو کیوں مارا، وہ اس سٹیج پر آ چکے ہیں کہ وہ کہتے ہیں ارے گولی مار دیتے، تلوار سے مار دیتے، اتنا ٹارچر کر کے کیوں مارا۔
کسی کو بھیڑ دوارا یہ پیٹا نہیں جا رہا ہے کیونکہ انہوں نے کچھ کیا، اس لیے ان کو بھیڑ دوارا پیٹا جا رہا ہے کیونکہ وہ کچھ ہیں۔
ہم نے دیکھا ہے کہ لوگ کس طرح سے انہیں صرف مارا ہی نہیں گیا، ڈرایا گیا ہے۔ تو ایک خوف کا پورا جو ماحول ہے، ایک خوف کا دور جو پورا پیدا کر دیا گیا ہے، وہ بھی اس نفرت کے ساتھ ساتھ پورا ہوا ہے۔
تھریٹننگ وائس میں کہا جاتا ہے اور مارتے ہوئے کہا جاتا ہے کہ بھارت ماتا کی جے بولو، وندے ماترم بولو، پروف کرو کہ تم پاکستانی نہیں ہو یا پاکستان کو سپورٹ نہیں کرتے ہو، تم ثبوت دو کہ تم اس دیش کو چاہتے ہو۔
انہیں نہیں کہنے کی ضرورت پڑنی چاہیے ہمارے آگے، پر وہ کہتے ہیں ہم بائے چانس نہیں، ہم بائے چوائس اس کنٹری میں رکے تھے، ہم اس ملک کو بہت پیار کرتے ہیں، ہم تو یہ بھی کرتے ہیں، ہم وہ بھی کرتے ہیں۔ پیر پیر پر انہیں اپنی راشٹروادی ہونے کا ثبوت ان سے مانگا جا رہا ہے۔
شاید وقت یہ آ گیا ہے کہ اس دیش کی جو میجورٹی کمیونٹی ہے، ہم لوگ جن کو یہ کانفیڈنس ہے کہ ہم وکٹیمائز نہیں ہونے والے ہیں، مجھے کوئی میرے گھر سے کھینچ کے نہیں نکالے گا اور کہے گا کہ بھارت ماتا کی جے کہو، تو ہم لوگ کس دیش میں رہتے ہیں، کس دیش میں رہنا چاہتے ہیں، ہم نے کس کانسٹیٹیوشن کو انہیریٹ کیا ہے، اس کی طرف ہماری کیا رسپانسبلٹی ہے کہ ہم لوگ جانتے ہوئے کیسے انجان بن سکتے ہیں، یہ اب ہمارے لیے ممکن نہیں ہونا چاہیے۔
تو اتنا تو ہم نے طے کیا کہ ہم اپنے دیش واسیوں کو یہ بچاؤ ان کے خاموشی کو کے لیے دینے کے لیے تیار نہیں۔ ہم نے تو بتایا اور ہم بتاتے رہے اور ہم بتاتے رہیں گے، ہم لکھیں گے، ہم بولیں گے، ہم فلم بنائیں گے، ہم ہر طرح سے بولتے رہیں گے جب تک آپ کا زمین تک ہم پہنچ نہیں پائے، تب تک ہمارا کام بولنے کا ختم نہیں ہوگا۔ تو نہ صرف ہم آپ کے دکھ میں شامل ہیں بلکہ ہم معافی بھی مانگنا چاہتے ہیں کہ ہمارا دیش اس حالت میں پہنچا ہے، جس حالت میں نفرت اتنی پھیل گئی کہ آپ کے پریوار جنوں کو اس طرح سے مارا جانا پڑا۔
تو سامعین یہ کچھ بہت ہی درد مند آوازیں تھیں اور جن میں نتاشا بھردوار کی آواز بھی شامل تھی، ہمارے ساتھ اس وقت موجود بھی ہیں. نتاشا بہت شکریہ ہمارے پروگرام میں آنے کا اور شیئر کرنے کا ایک بہت ہی اچھے آپ کے پروجیکٹ کو ہمارے ساتھ. تو پہلے تو میں تھوڑا سا ظاہر ہے کہ آپ ایک فلم میکر ہیں، تو آپ خالی ڈاکومنٹریز بناتی ہیں یا دوسری فلمز بھی بناتی ہیں ڈاکومنٹریز کے علاوہ؟
میرا ٹیلی ویژن میں بیک گراؤنڈ ہے، تو کئی سال نیوز ٹیلی ویژن میں کام کیا اور اب زیادہ تر ڈاکیومنٹری ہی بناتی ہوں. فکشن بنانے کا موقع ضرور ملے گا جیسے ہی دنیا کا ماحول بہتر ہوگا، ہم اور کام بھی کریں گے.
تو نتاشا آپ ایک بلاگر بھی ہیں اور آپ نے جو ایک آپ کی بلاگ کے نتیجے میں ایک کتاب آپ کی سامنے آئی مائی ڈاٹرز موم، تو تھوڑا سا اس پروجیکٹ کے بارے میں بتائیے ہمیں.
مائی ڈاٹرز مم واقعی اوور دا ایئرز جو ایک پرسنل بلاگ کی طرح شروع کیا تھا میں نے اپنے تھاٹس کو پروسیس کرنے کے لیے، اپنی خود کی ایموشنز کو سمجھنے کے لیے کہ یہ جیسا مجھے محسوس ہونا چاہیے ویسا کیوں نہیں ہو رہا اور جیسا ہو رہا ہے اس کے پیچھے کیا ہے یا میں اسے کیسے لفظوں میں سمجھوں. تو میں نے رائٹنگ کا سہارا لیا اور پہلے خود کے لیے لکھتے رہی، پھر تھوڑا بہت سوشل میڈیا پہ شیئر کرنا شروع کیا، وہ بہت پاپولر ہو گیا، وائرل ہونے لگا، اس سے ایک اخبار میں کالم مل گیا جو پچھلے 7 سالوں سے میں لکھ رہی ہوں، اس کا بھی نام مائی ڈاٹرز مم ہے.
جی.
اور کالم آنے کے کچھ ہی مہینوں کے اندر پبلشرز کے آفرز آنے لگے کہ آپ کتاب لکھیں، تو 4-5 سال بعد پھر یہ پہلی کتاب آئی مائی ڈاٹرز مم، اس کے 1 سال بعد دوسری آئی امورٹل فار اے مومنٹ. اور اس میں میری یہی کوشش ہے کہ جتنی زیادہ آنیسٹی سے میں اپنے ایکسپیرئنسز اور اپنے ایموشنز کو ایکسپریس کر سکوں اتنی زیادہ وہ دوسروں کے بھی کام آتی ہیں، دوسروں کو بھی لگتا ہے کہ ہاں ایسا تو ہم بھی محسوس کرتے ہیں.
جی.
اور جب ہم ان کو سمجھ پاتے ہیں تو پھر ہم ان سے ڈیل بھی کر پاتے ہیں.
تو مطلب یہ پیورلی ایموشنز کے بارے میں، ایک ماں کی کیا جذبات ہوتے ہیں اور بیٹی کی طرف سے کیا ریسپانس ہوتی ہے اس بارے میں؟
یہ شروعات تو اس کی ریلیشن شپس کے ساتھ ہی ہوئی اور ماں بیٹی کے ریلیشن شپ کے ساتھ ہی ہوئی، چلتے چلتے یہ ایوالو ہوا. میرج پر بھی کافی میں نے لکھا، اپنے ہسبینڈ کے ساتھ ریلیشن شپ کے ساتھ، دھیرے دھیرے سوسائٹی کے ساتھ ریلیشن شپ کے ساتھ، کنٹری کے ساتھ، ورلڈ کے ساتھ، کہ انڈیویجول کی کیا جگہ ہے، کیا رول ہے. اور جتنا میں لکھا، جتنا شیئر کیا، جتنا اس کا رسپانس آیا، اتنا زیادہ میں نے اپنے آپ کو امپاورڈ فیل کیا کہ ہم جو کبھی کبھی بہت ہی پریمیچورلی مان لیتے ہیں کہ انڈیویجول کی اتنی کوئی پار نہیں ہے، وہ اکیلا پڑ جاتا ہے، وہ جب اپنی بات ایک دوسرے سے رکھتا ہے، کمیونیکیٹ کرنے کی ہمت کرتا ہے، تو ہمیں احساس ہوتا ہے کہ ہم کتنے زیادہ طاقتور ہیں. اور ہم صرف اگر سچ کا سہارا لیں اور ڈرے نہیں کہ ہم جج کیے جائیں گے اگر ہم نے اپنے دل کی بات باہر کہہ دی، تو ہمیں بہت طاقت ملتی ہے اور ہم بہت طاقت ایک دوسرے کو دے پاتے ہیں، طاقت بھی، خوشی بھی، ایک خوبصورتی کا احساس بھی.
جی.
کیونکہ ایک طرح سے دیکھا جائے تو فیلنگز یونیورسل ہیں، اور میرے دیش میں کیا ہو رہا ہے، میری سوسائٹی کے کیا نارمز ہیں، اس میں میں کہاں فٹ بیٹھتی ہوں اور میں اس کو کتنا بدل سکتی ہوں، یہ سوال ایک طرح سے سبھی اسے جوجھتے ہیں.
اس میں ابھی ہم میں آگے
کی میننگ ہو
کافی بات کرنا چاہوں گی، خاص طور پہ بیٹی کو بہادر بنانے کے بارے میں. لیکن اب ہم چلتے ہیں آپ کے کاروان محبت نامی پروجیکٹ کی طرف. مجھے اسی میں جو ایک جملہ کہا کہ جو ہم ماں باپ سے بات کرتے ہیں تو وہ اس وقت یہ نہیں کہہ رہے ہوتے کہ ہمارا بچہ مارا گیا، وہ اس وقت یہ کہہ رہے ہوتے ہیں کہ اسے کتنی تکلیف دے کے مارا. اور میں سمجھ سکتی ہوں کہ یہ کتنی زیادہ اذیت کی بات ہے، کیونکہ ہر دن وہ پھر اس پورے منظر کو، اور میں نے دیکھا کہ بڑے ظالمانہ طریقے سے جو مارنے والے تھے انہوں نے اس کی ویڈیوز بنائی، تو کس طرح ماں باپ اپنے دل میں یا بیٹی یا بیوی دہراتے ہوں گے اس منظر کو بار بار، جس بے دردی سے کسی کو مارا گیا ان کے پیارے کو. तो ये जो माफी मांगने का कॉन्सेप्ट है ये क्या है, इसमें जो हर्ष मंदिर साहब ने बात की?
जी तो हर्षमंदर जी ने ही शुरू किया कारवाने मोहब्बत, उन्होंने एक कॉल की तरह, एक कैंपेन की तरह इसको अनाउंस किया।
जी आवाज आपकी आना बंद हो गई नताशा।
जी जी
नताशा की आवाज हमें नहीं आ रही। नताशा आपको मेरी आवाज आ रही है?
जी मैं।
अच्छा हमारे साथ एक और मेहमान है, मैं उनको तारुफ कराती हूँ। मेरे ख्याल है नताशा का फोन डिस्कनेक्ट हो गया। राकेश कुमार जी हमारे साथ हैं जो कि एक सुप्रीम कोर्ट के लॉयर हैं और हमारे प्रोग्रामों में अक्सर शामिल होते हैं। बहुत ही इनकी एक बेलाग राय होती है इश्यूज पर। राकेश कुमार जी हम बात कर रहे थे, हमारे साथ नताशा भरद्वार हैं और वो बात कर रही हैं जो लिंचिंग शुरू हुई है इंडिया में बड़े पैमाने पर, उसकी बारे में बात कर रही थी। तो मैं पहले तो ये जानना चाहूँगी कानूनी उसमें बात कि क्या सुप्रीम कोर्ट में या दूसरे कवानीन में कोई तब्दीली लाई गई जब लिंचिंग के वाकया शुरू हुए? मेरा ख्याल है उनको भी आवाज़ नहीं आ रही अब हमारी। समीन हमारे साथ हमारे दो मेहमान थे यानी नताशा भदवार और राकेश कुमार साहब, और ये दोनों, इनको बात करने के लिए हमने मधु किया है कि ये इस बारे में बात करें कि भारत में जो लिंचिंग के वाकयात हो रहे हैं उनका एक सोशल एक्टिविस्ट की हैसियत से और इंसानी हकूक के एक इंतहाई सरगर्म कारकुन की हैसियत से नताशा का नुक्ता नज़र है, और राकेश कुमार जी जो हैं वो उनका ताल्लुक जो है वो सुप्रीम कोर्ट से कानूनी माहिर है, हम दोनों से बात करेंगे। मेरे ख्याल है हमारे साथ कोई एक मौजूद है इस वक्त और मुझे बिल्कुल बहजत की आवाज़ नहीं आ रही। जी नताशा आप हमारे साथ हैं इस वक्त या राकेश कुमार जी आप हमारे साथ हैं? जी राकेश कुमार जी सवाल आपने मेरे पहले सुना होगा तो थोड़ा सा हमें बताइए कि क्या ये इंसानी हकूक की जो खिलाफ वर्जियाँ हैं इस तरह की किलिंग्स, इसके लिए क्या कानून है?
इसके लिए काफ़ी कड़ा कानून है, लेकिन कानून हमेशा वो स्टेट को, राज्य को या उसकी कानून व्यवस्था के लिए जो पुलिस जिम्मेदार है उनको हमेशा इसकी देखभाल करने की ज़रूरत पड़ती है। लेकिन इसमें जब मॉब के रूप में हो जाता है और हरदम हमेशा कोई न कोई इंस्टिगेशन होती है किसी न किसी चीज़ को लेकर के, तो फिर थोड़ी सी और उसमें अगर कोई पॉलिटिक्स भी मिक्स हो जाए तो सोसाइटी को काफी डिस्टर्ब करती है
जी।
और इससे पूरी सिविलाइजेशन, एक ह्यूमन सिविलाइजेशन जो कि पीस में और लॉफुल सोसाइटी में बिलीव करती है वो अफेक्ट होती है। जितने ऑनेस्ट सिटीजन हैं वो जो है पीसफुल सिटीजन हैं उनको परेशानी होती है, और इसमें जो किसी भी तरह की पुलिस की जो लैप्सेस मानी जाती है, नॉर्मली ये होता है कि जो भी पावर में गवर्नमेंट है उसके बिहाफ पर उसकी वजह से थोड़ी ढील बरती जाती है और तुरंत जो स्टेप लेने चाहिए, जैसे जो सजा होनी चाहिए, जो एक्शन होने चाहिए कि तुरंत क्रिमिनल कंप्लेंट हो, उसकी FIR हो, उसकी जांच हो और जांच होने के बाद उसके लिए सजा दिलवाने का काम जल्दी से जल्दी हो। क्योंकि होता क्या है कि किसी न किसी कारण को लेकर के, जैसे कि भारत में ऐसे शुरुआत हुई थी विशेष रूप से, वैसे तो कभी भी अनलॉफुल असेंबली इकट्ठी हो जाती है किसी और रूप में, लेकिन यहाँ पर एनिमल्स को लेकर के, काउ को लेकर के शुरुआत में काफी मॉब लिंचिंग घटना है, रिपोर्ट हुई न्यूज़पेपर्स में कि नहीं गाय को बचाने के लिए कि कुछ गायों को शायद कुछ एक लोग ले जा रहे हैं उसके कत्ल करने के लिए, ऐसी परसेप्शन को बिलीव रखते हुए वो आगे बढ़ते थे और उसके बजाय वो कानून को के पास नहीं जा करके कानून को खुद अपने हाथ में ले लेते थे और जो भी ऐसे कैरी कर रहा होता उनके माइंड में उनको वो मारपीट करते थे। कई बार ऐसी घटनाएं हुई कि मौत तक हो गई, तो ये सब समस्याएं हुई हैं और जिसको लेकर के फिर बाद में कुछ ह्यूमंस के साथ भी ऐसा हुआ कि एक आदमी को किसी परसेप्शन पर उसको कई लोग मिल करके कानून अपने हाथ में ले लेते हैं। तो इन तरह की चीजों को एक लिंचिंग के रूप में, मॉब लिंचिंग के रूप में कहा जाता है, जो कि कानून को अपने हाथ में लेना कई लोग अपने मिल करके।
लेकिन इसके लिए सजा क्या है? सजा क्या है इसके लिए, मॉब लिंचिंग के लिए?
देखिए अनलॉफुल सजा दो ही तरह की है, अगर मर्डर होता है तो नेचुरली वो मौत तक की सजाएं हैं, फांसी तक की सजाएं हैं, किसी की मौत हो जाती है। एनिमल्स के लिए तो एनिमल्स एक्ट में कुछ प्रोविजन है और इंडियन पेनल कोड में जो प्रोविजन है वो 2 साल तक की ही सजाएं हैं। अनलॉफुल असेंबली अगर होती है, अगर मर्डर होता है तब फिर वो मौत तक की सजाएं हैं, ये है उसमें।
अच्छा राकेश कुमार जी हमारे साथ
राइट के रूप में लेते हैं
जी,
क्योंकि 5 से ज्यादा लोग अगर हैं तो राइट के रूप में होगा
जी,
उससे कम लोग हैं तो भी इंडिविजुअल रोल पर सबका अपना जो होगा वो उस हिसाब से भी मौत तक की सजाएं हैं, क्योंकि किसी को कत्ल करने का अधिकार नहीं है।
अच्छा।
किसी को मारने का अधिकार नहीं है तो... अगर सिर्फ चोट लगती है तो सजाएं कम है, वो 2 साल से 3 साल तक 7 साल तक।
क्योंकि इसका जो डॉक्यूमेंट करने वाली एक इंतहाई सरगर्म कारकुन हमारे साथ मौजूद है नताशा बतवार, तो मैं ये चाहूंगी कि आप भी हमारे साथ आइए, क्योंकि वो कुछ बातें बता सकती हैं जिनमें उनको उनको नजर आए कि लापरवाही पुलिस की या लापरवाही हुकूमत की। तो नताशा आपसे बात मैं वहीं से शुरू करूंगी कि माफ़ी मांगने का, मैं हाँ तारुफ करवा दूँ, राकेश कुमार जी एक सुप्रीम कोर्ट के लॉयर हैं और हमारे प्रोग्राम्स में आते हैं और बहुत ये कानूनी माहिर हैं और बहुत ही इनके तबसरे भी बेलाग होते हैं, तो आप पहले बताइए ताकि कोई कमेंट ऐसा हो तो मैं राकेश कुमार जी से पूछना चाहूँगी। जी
जी, तो जैसे हमारी बात हो रही थी 2017 अगस्त में हर्षवर्धन जी ने कॉल किया, एक कैंपेन अनाउंस किया कि जिन लोगों के साथ हेट वायलेंस के केसेस हुए हैं, जहां पर जिसका जो फीचर्स हैं आज की डेट में कि किसी न किसी बहाने, गाय के बहाने या रिलीजियस सेंटिमेंट को हर्ट करने के बहाने एक माइनॉरिटी कम्युनिटी के इंडिविजुअल को टारगेट किया जाता है, बहुत ही बेरहमी से मारा जाता है, अक्सर उसका वीडियो बनाया जाता है, वो वीडियो वायरल हो जाता है और उसके बाद जो लोकल एडमिनिस्ट्रेशन,
मेरा ख्याल है कि इनका फोन फिर दोबारा डिस्कनेक्ट हो गया है। मैं नताशा आवाज आ रही है आपको?
मुझे आपकी आवाज
हाँ,
आ रही
लेकिन
है।
आपको बीच में कट सा जाता है। जी जी हाँ, तो आप वायरल हो जाते हैं, आप बात कर रही थी उसके बाद
जी। और जो स्टेट है, जो पुलिस है, उनका रिएक्शन जो है वो विक्टिम को और ज्यादा विक्टिमाइज करने का है, उन्हीं पर आरोप लग जाते हैं कि इनके घर में बीफ मिला या इनके पास परमिट नहीं था, ये गाय को यहाँ से वहाँ काटने के लिए ले जा रहे थे, जबकि लोगों के पास प्रूफ होता है और मटन को बीफ बता दिया जाता है
जी।
तो उस माहौल में हर्षवर्धन जी ने अनाउंस किया कि हमारे साथ के लोगों के साथ हमारे दौर में कैसे हम चुप रह सकते हैं जब किसी और के साथ इतनी नाइंसाफी हो रही हो। तो जो भी मेरे साथ जुड़ना चाहते हैं वो सामने आए और हम उन लोगों के घरों में जाकर उनसे माफी मांगेंगे, उन्हें कंसोल करेंगे और उनकी जो जरूरत है, जो मदद उनको चाहिए इमोशनल, फिजिकल, लीगल, लाइवलीहुड की, वो हम उनको देने की कोशिश करेंगे अपने कलेक्टिव रिसोर्सेज से
जी।
तो उसी वही कैंपेन अब आज 2.5 साल हो गए हैं, इसमें लॉयर्स, फिल्म मेकर्स, राइटर्स, जर्नलिस्ट, कई लोग जुड़े हैं, डॉक्टर्स, आर्टिस्ट, और हम लोगों का जो मुहिम है वो उसके पीछे यही थॉट है कि कोई ऐसे टाइम पर अकेला नहीं पड़ना चाहिए जिस तरह से लोग आइसोलेट हो रहे हैं।
यानी आप एक खानदान के साथ खड़े हो जाते हैं उस वक्त, आप चाहते हैं कि आप उसके साथ खड़े हो। अच्छा, तो
और ये बात जो मीडिया हाईलाइट नहीं कर रही है वो फिर हम रिस्पॉन्सिबिलिटी लेते हैं उसको हाईलाइट करने की। ऐसा नहीं होना चाहिए कि इतना बड़ा कोई हादसा हो जाए और किसी को पता भी ना चले।
तो कितने लोग, मसलन आपका एक वीडियो मैंने डाला, कासिम एक बेचारे साहब थे जिनको मार दिया गया बड़ी बेरहमी से, मतलब उनको जब घसीटा जा रहा था तो वो जिंदा भी था और पुलिस ऑफिसर्स भी मौजूद थे उस वक्त। तो मैं आपसे पूछना चाहूँगी कि सज़ा, किसी को सज़ा हुई इन मुकदमात में, क्योंकि ये तो डॉक्यूमेंटेशन तो मौजूद है और एक आदमी इकरार भी कर रहा है, तो ये इन तमाम शवाहिद की मौजूदगी में कभी किसी को सजा मिली या नहीं मिली?
जी, यही हमारे वक्त की ट्रेजेडी है कि लोग वीडियो पर इकरार भी कर रहे हैं, वो फक्र से कह रहे हैं कि हमने ऐसे मारा, हमने वैसे मारा, और उसके बावजूद उनके खिलाफ अगर केस दर्ज भी होता है तो जो लीगल सिस्टम है, जो पुलिस का सिस्टम है, वो इतना धीरे चलता है और इतना ज्यादा परपेट्रेटर की साइड से हो जाता है कि जस्टिस बहुत ही कम केसेस में मिल पाया है। झारखंड में दो केसेस में लोअर कोर्ट्स में कन्विक्शन हुए हैं। झारखंड में सबसे ज्यादा केसेस भी हुए हैं इस तरह के हेट वायलेंस के माइनॉरिटी कम्युनिटीज की तरफ, तो जो ट्राइबल हैं, जो दलित हैं, जो मुसलमान हैं, वो टारगेट हुए हैं। तो दो केसेस में आलिमुद्दीन अंसारी और रिसेंटली एक और केस में जहां दो लोगों को पेड़ से लटका के मार दिया गया था, उन दोनों में लोअर कोर्ट्स में कन्विक्शन हुई है, लेकिन फिर हायर कोर्ट में जब केस जाता है तो वो कन्विक्शन ओवरटर्न हो जाती है। और आलिमुद्दीन अंसारी के केस में तो जब वो बेल पर निकले, वे लोग जो कन्विक्ट हो चुके थे, उन लोगों को एक मिनिस्टर ने उनके घर में जाकर, अपने घर में बुलाकर माला पहनाई और वो तस्वीरें अखबारों में छपी। तो क्या उस कम्युनिटी की फीलिंग होगी और क्या उस विक्टिम के सर्वाइवर की फीलिंग होगी कि मेरे दर्द का इस तरह से माहौल उड़ाया जा रहा है?
दुरुस्त, मेरा ख्याल है कि अब हम राकेश कुमार जी के बारे इसमें सबसे ज़्यादा सही राय वो दे सकते हैं। राकेश कुमार जी, इससे पहले कि मैं आपसे सवाल पूछूं, मैं बता दूं कि फेसबुक पर जब मैंने डाला था तो मैंने लोगों से कहा था कि अगर वो कुछ पूछना चाहें तो सब ने, ज़्यादातर ने तो तारीफ़ की है, बहुत सारे लोगों ने इस प्रोजेक्ट की, और आशिक हुसैन खास खैली, अमजद इकबाल शेख, अब्दुल सादिक खान, इन सब ने कुछ छोटे मोटे तबसरे भी किए हैं। लेकिन हयात राही साहब ने ये पूछा है सवाल कि क्या बीजेपी की हुकूमत से भी पहले भी इस नौयत के वाकयात होते, यानी मॉब लिंचिंग के, या ये कोई नई चीज़ है? तो क्योंकि आपका कानून से ताल्लुक़ है तो आप इसका ज़्यादा बेहतर जवाब दे सकते हैं कि ऐसा ये नई कोई चीज़ है या पहले भी होता था।
देखिए, बिल्कुल नई चीज़ नहीं कह सकते, बढ़ी हुई चीज़ भले ही हो सकती है
जी,
क्योंकि ये एक्ट जब से आया उस समय से कुछ एक स्टेट्स में ऐसी घटनाएं होती थी जो कि उस समय पुलिस एक्शन ले लेती थी और दब जाती थी ऐसी, लेकिन ये घटनाएं आम होनी थोड़ी शुरू हो गई या एक्सपोज होनी शुरू हुई वो इस समय की इस रूलिंग पार्टी के आने की वजह से, क्योंकि उस एक्ट के तहत एनिमल फैक्ट जो काउ प्रोटेक्शन एक्ट होते थे और जो परसेप्शन एक संगठन का होता है, ऑर्गेनाइजेशन का होता है, कि उनको थोड़ी ये लगती है कि अगर हम जाएंगे तो हमारे खिलाफ उतनी स्ट्रॉन्ग एक्शन नहीं होंगे, इस तरह के जो थोड़े प्रोटेक्टेड जो मैकेनिज्म अप्लाई होते थे, इससे उनको बल मिला। ऐसा नहीं कि बिल्कुल निल था, दिस हैज बीन हैपनिंग, लिंचिंग हैज बीन हैपनिंग टाइम टू टाइम, ऐसा पहले भी देखा गया, 2014 से पहले भी हुआ, लेकिन 2014-15 के बाद से थोड़ी ज्यादा घटनाएं हुई है। ये थोड़े किसी भी आम नागरिक के लिए, सिटीजन के लिए जो पीसफुल है, जो अपना काम करना चाहता है, अगर किसी वजह से कोई गलत काम हुआ है तो उसका भी रास्ता कानून है, और जो सही नहीं हो रहा है उसका भी रास्ता कानून है। तो कानून में अपने हाथ में लेने की वजह से ये मैटर यहाँ तक हुआ कि सुप्रीम कोर्ट में पब्लिक इंटरेस्ट, सुप्रीम कोर्ट ऑफ इंडिया में पब्लिक इंटरेस्ट लिटिगेशन फाइल करना पड़ा, तहसीन पूनावाला के नाम से वो लिटिगेशन फाइल हुआ, रिट पिटीशन फाइल हुआ 2018 में 17 जुलाई को जो जजमेंट आया, उसमें फिर सुप्रीम कोर्ट को डायरेक्शन भी देना पड़ा कि एक एक स्टेट में पुलिस ऑफिसर्स, नोडल पुलिस ऑफिसर्स अपॉइंट किए जाए और उसको मॉनिटर करें, तो सारे डायरेक्शंस देने पड़े। इसको नोट किया गया कि ये कैसे बढ़ती जा रही घटनाएं और ये सोसाइटी के लिए ठीक नहीं है, कंट्री के लिए ठीक नहीं है, ऐसे डिसऑर्डर्स नहीं होने चाहिए। सो कोर्ट हैज आल्सो, बिकॉज कोर्ट, सुप्रीम कोर्ट हमारी गार्डियन ऑफ द राइट्स है सिटीजन की, तो उन्होंने इसको नोट किया कि नहीं, तो इट इज ऑलरेडी ऑन रिकॉर्ड कि नहीं ये बढ़ी है, लेकिन मिल नहीं है, ऐसा कोई क्लेम नहीं कर सकता कि इसके पहले कोई ऐसी घटना हुई ही नहीं और एकदम से नई चीज है, ऐसा नहीं कह सकते। लेकिन हाँ, ज्यादा मात्रा में हो रही है, इसकी डिग्री काफी बढ़ गई है और बढ़ी हुई थी, अब कुछ कंट्रोल लग रहा है कि नहीं है, शायद होना शुरू हुआ है, इवन प्राइम मिनिस्टर ने स्टेटमेंट दिया कि नहीं है ये चीज ठीक नहीं है, और लेकिन अभी भी जहां तक सजा होने की बात है या फिर मॉरल्स डाउन होने की बात है, उसमें थोड़ा वक्त लगेगा और उसके ऊपर लोगों को, जो भी ऑनेस्ट पुलिस ऑफिसर्स हैं और एडमिनिस्ट्रेशन है, उनको बिल्कुल न्यूट्रल होके काम करना चाहिए इन द इंटरेस्ट ऑफ नेशन, इन द इंटरेस्ट ऑफ सोसाइटी, और हर ऑर्गेनाइजेशन को जो इसके लिए काम कर रहे हैं उनको सपोर्ट करना चाहिए, लाइट में लाना चाहिए और इसको कंट्रोल करने के लिए कोशिश करनी चाहिए। That has to be done.
राकेश मौर्य, मैं
ठीक रह सकती है एक, इन द नेम ऑफ एनीथिंग
जी,
किसी भी तरह से
इंसान का खून नहीं बहाया जा सकता,
एनिमल के नाम पर या ह्यूमन बींग के नाम पर या रिलीजन के नाम पर, कास्ट के नाम पर, कोई भी किलिंग होती है, कोई भी बीटिंग होती है, किसी भी तरह की मारपीट होती है, तो वैसे भी नहीं ठीक है, चाहे वो किसी भी कॉन्टेक्स्ट में।
बस आखिरी सवाल मैं आपसे पूछूंगी इसके, क्योंकि मुझे पता है कि आप किसी जगह हैं किसी कॉन्फ्रेंस में, तो मैं ये सवाल मैं ये पूछना चाहती हूँ कि जैसा कि अभी नताशा ने कहा कि वीडियो पर सबूत मौजूद है और हार पहनाया किसी वजीर ने बुला के, तो जब ऐसे चीज़ें सामने आती हैं, मुझे पाकिस्तान में मालूम है जैसे कि इस तरह के वाकयात पर कई दफ़ा सुमोटो एक्शन सुप्रीम कोर्ट ने लिया, कोई रिपोर्ट नहीं थी तो कई दफ़ा लोग डर जाते हैं, वो रिपोर्ट नहीं करते, तो क्या इस तरह की कोई कार्रवाई भारत के सुप्रीम कोर्ट ने की इन वाकयात पर?
सुओ मोटो तो अभी कोई कार्रवाई, क्योंकि ये मामला स्टार्ट होता है नीचे से, और सुओ मोटो जबकि कोई एक ऐसा एग्जेम्पलरी केस अभी इन्होंने नहीं नोट किया है, मेरे जहां तक नॉलेज में है कि डायरेक्शन अभी दिए हैं, अगर नॉन कंप्लायंस होता है तो वो दिन दूर नहीं रहेगा कि सुओ मोटो भी, सुप्रीम कोर्ट हमारी इतनी एक्टिव है राइट्स ऑफ द सिटीजन की, वो जरूर लेगी, मैं इतना कह सकता हूँ।
और कई ऐसे केसेस हुए हैं सुप्रीम कोर्ट ने जिसमें एक्शन लिया और कार्रवाई की। मैं राकेश कुमार जी आपको बहुत शुक्रिया अदा करूंगी, मुझे पता है कि आप इस वक्त किसी जगह से उठकर हमारे इस प्रोग्राम में आए,
तो
बहुत शुक्रिया। नताशा, अब आप बताइए मुझे, ये जो गुफ्तगू हुई हमारी अब तक, तो असल में तो बात तो सारी यही है कि देखिए, एक तो चला गया घर का कमाने वाला, जैसे कि कासिम के मामले में कहा उनके भाई ने, तो फिर क्या हुकूमत की तरफ से कोई कम से कम इमदाद दी जाती है या वो भी नहीं मिलते इन लोगों को माली?
कुछ केसेस में और कुछ स्टेट्स में हुकूमत की तरफ से कॉम्पेंसेशन मिली है, किसी को 3 लाख, किसी को 5 लाख। हर केस में कॉम्पेंसेशन नहीं मिली है, ज्यादातर केसेस में विक्टिम्स के खिलाफ ही केसेस दर्ज हैं, जैसे कि कासिम के खिलाफ केस दर्ज है, आलिमुद्दीन अंसारी के खिलाफ है, ये जो सबसे पहली जो लिंचिंग हुई थी दिल्ली के पास दादरी में, वहाँ पर भी जिनके घर में उन्होंने उन पर आरोप लगाए कि इन्होंने एक गाय का बछड़ा मारा है ईद के मौके पर, और ऐसा कोई एविडेंस नहीं मिला, लेकिन केसेस विड्रॉ नहीं हुए हैं उनके खिलाफ।
यानी केस मरने वालों के खिलाफ दर्ज है, जिन्हें कत्ल किया गया उनके लिए उनके खिलाफ केस मौजूद है?
केस मरने वालों के खिलाफ दर्ज है, पहलू खान जिनके पास कागजात थे, जो एक नई गाय खरीद के ला रहे थे, जो कि एक डेयरी फार्मर थे मेवात में, और वो एक हेल्दी गाय को पूरे पेपर्स के साथ, पूरे परमिशंस के साथ खरीद के ला के अपने घर ले जा रहे थे, उन्हें रस्ते में रोक के इस बेसिस से मारा गया कि वो काउ स्लॉटर करने के लिए ले जा रहे हैं। तो हालांकि उनके पास पूरा प्रूफ मौजूद है, उनके पेपर्स ठीक हैं, उसके बावजूद उनके खिलाफ केस गाय तस्करी का दर्ज है अभी तक। तो ये एक तो इम्प्यूनिटी उन लोगों की जिन्होंने वीडियो पे वायलेंस किया है, उनकी शक्लें नजर आ रही हैं, उसके बावजूद वो लोग फ्री हैं, एक तो वो इम्प्यूनिटी। दूसरा कि आपको मदद मिलने की जगह आपके खिलाफ ही एक केस है, तो अब आपके फैमिली मेंबर्स, आपके बेटे, आपके भाई, आपके बाप, आपकी बीवी और बेटियां जो हैं वो कोर्ट के चक्कर लगा रहे हैं, क्योंकि उनको गवाही देने के लिए आना पड़ रहा है। तो गुड़गांव में जिस तरह से एक अभी पीछे वायलेंस का केस हुआ है, 6 महीने नहीं हुए इस बात को, होली के दिन एक मुसलमान फैमिली के घर में आकर आसपास के उनके जो नेबर थे उन्होंने उनको मारा है, और उनकी बेटी ने छत से इसका वीडियो बनाया है, तो ये सारे वीडियोस इंटरनेट पे मौजूद
है, ये तो वायरल हो गया था वीडियो
जी। तो फैमिली ने केस दर्ज कराने के बाद वो केस वापस ले लिया, क्योंकि उनको डर है कि अगर वो जस्टिस परस्यू करते हैं तो नुकसान उन्हीं का होगा, वो खुद अपने घर से निकाले जाएंगे, उनके बच्चे जो हैं वो जो स्कूल जा रहे हैं, कॉलेज जा रहे हैं, उनका जो पीस है, जो उनकी फैमिली ने इतनी मुश्किल से जहाँ अपने आप को पहुँचाया था, एक घर बनाया नए शहर में आकर, वो सब खत्म हो ही चुका है, और ज़्यादा उसका नुकसान होगा। तो हमने ये भी एक्सपीरियंस किया है कि जब हम लीगल सपोर्ट ऑफर भी करते हैं कई केसेस कई फैमिलीज को, तो उनके अंदर वो क्षमता नहीं बची होती कि वो भी इस परस्यू कर सकें अपने लिए जस्टिस, क्योंकि वो इतना ज्यादा अपने आप को अकेला पाते हैं एक हॉस्टाइल एनवायरनमेंट में।
तो इसमें लोगों ने ऐसा भी हुआ
बहुत ज्यादा है
जी। तो आपको किस हद तक सिविल सोसाइटी की सपोर्ट हासिल है, जब आपने ये प्रोजेक्ट शुरू किया, वीडियोस डाले, यूट्यूब पर हैं, ट्विटर पे कई जगह आपकी चीजें मौजूद हैं, तो किस हद तक आपको सपोर्ट मिली?
तो एक तरह से तो मैं भी जो जुड़ी हूँ इस काम के साथ, मैं भी एक तरह से सिविल सोसाइटी का पार्ट हूँ। जिन्होंने जब पढ़ा कि हर्षमंदर ये कैंपेन शुरू कर रहे हैं, तो मैंने अपने आप को मैंने जोड़ा अपने आप को, और जब ये काम शुरू हुआ तो फिर लगा कि अब ये काम हम कैसे रोक सकते हैं, जब तक वायलेंस होती रहेगी, जब तक इंसिडेंट्स होते रहेंगे, जब तक लोग अकेले पढ़ते रहेंगे, तब तक हम कैसे रोक सकते हैं जो काम हमने शुरू किया है। तो अंदाजा नहीं था हमें कि इसकी रेलेवेंस जो है वो इतनी ज्यादा बढ़ती जाएगी, लेकिन बढ़ती गई। और सिविल सोसाइटी रिस्पॉन्स एक तरह से, हालांकि जब हम घरों में जाते हैं, जब हम लोगों के दर्द में शरीक होते हैं, जब हम इतने करीब से उन वीडियोस को हमें देखना पड़ता है, तो एक बहुत ज्यादा जहनी तकलीफ होती है, जो कि किसी को भी होगी इंसान को, जब वो वायलेंस के आमने से उसका सामना होगा।
जी,
लेकिन साथ में जिस तरह के कनेक्शन बनते हैं, जिस तरह से हम विक्टिम्स की ताकत यू नो के विटनेस बनते हैं कि कुछ कि वो खड़े हैं, चाहे कितना भी उनके खिलाफ सिस्टम हो गया हो, उनके अंदर वो ताकत है कि वो अपने घर वाले जो खत्म हो गए हैं उनको इस तरह से भूलने नहीं देंगे, तो उनकी ताकत से ताकत मिलती है। सिविल सोसाइटी का रिस्पांस एक तरह से, रोज हमें ईमेल आते हैं, रोज नए वॉलंटियर्स ज्वाइन करते हैं, स्कूल्स और कॉलेजेस में इनविटेशंस आते हैं, तो उसी माहौल में जिसमें ये इतना ज्यादा इनह्यूमन इंसिडेंट्स हो रहे हैं, उसी माहौल में एक सपोर्ट का भी माहौल है। और कई और ऑर्गेनाइजेशंस हैं, यूनाइटेड अगेंस्ट हेट एक कैंपेन है, आर्टिस्ट अगेंस्ट हेट एक और कैंपेन है, तो अक्सर लोग इकट्ठे होते हैं, अपनी आवाज एक करते हैं, और जगह जगह पर जो भी कर पा रहे हैं, और इसमें लॉयर्स का बहुत बड़ा हाथ है, राइटर्स का बहुत बड़ा एक योगदान है, आर्टिस्ट का भी, कई गाने लिखे जा रहे हैं कि जिस दौर में हम लोग रह रहे हैं उसको हमें डॉक्यूमेंट करना बहुत जरूरी है। ये चारों तरफ से लोगों के रिस्पांस में दिखता है।
तो क्योंकि हमारे पास एक डेढ़ मिनट बाकी है, तो मैं ये पूछूंगी कि क्या कभी पाबंदी लगाई गई आपके ऊपर, किसी जगह आप ये वीडियो दिखाना चाहती थी तो मना किया गया कि आप यहाँ पे नहीं दिखा सकती, जैसे आपने स्कूलों और कॉलेजों का जिक्र किया, या किसी फेस्टिवल में, या आपको आजादी है कि आप इनको दिखा दें?
तो वही है कि आजादी है भी और फिर पाबंदियां भी है। जब पहली बार कारवां निकला था तो एक बड़ी बस में कई लोग थे, 80 के करीब लोग थे जो जगह से जगह जाते थे, और जब हम लोगों ने परमिशन मांगी कि हम पहलू खान को सड़क के किनारे जहां मारा गया था वहां हम श्रद्धांजलि देना चाहते हैं, क्योंकि हम उसी एक साल बाद हम उसी जगह पर मौजूद थे, तो सबसे पहले मनाई की गई कि आप लोग इस जगह पर फिर से वायलेंस इरप्ट होगी आप लोगों के कारण, लेकिन उसके बावजूद हर्षमंदर जी ने कहा कि आप मुझे रोक नहीं सकते हैं, मैं जाऊंगा, और ये आपकी रिस्पॉन्सिबिलिटी है कि आप मुझे सिक्योरिटी प्रोवाइड करें कि कोई वायलेंस ना हो। तो और स्टेट ने वो फिर दिया, क्योंकि अच्छा। वो एक आईएएस ऑफिसर रह चुके हैं, तो स्टेट ने उनको उनकी बात सुनी, बात मानी, और उनके साथ वो गए, और ये तस्वीरें भी इंटरनेट पे मौजूद हैं। तो एक तरह से दोनों है, लोगों की चाह भी है कि बात हो, और सिस्टम के अंदर भी बहुत लोग मिलते हैं जो जो कि अपने आप को हेल्पलेस महसूस कर रहे हैं और उनको भी ताकत मिलती है एक सिविल सोसाइटी रिस्पांस को देखकर।
मैं बात तो अभी ख़त्म नहीं हुई, बात तो बहुत सी करनी बाकी है, और मैं चाहूँगी कि हर्ष मंदिर साहब भी, क्योंकि वो उस वक्त कोरिया में है, जब वो आएँ तो हमारे साथ इस बातचीत में शरीक हों। मैं बहुत शुक्रिया अदा करती हूँ आपका नताशा बतवार, और अगली दफ़ा जब हम बात करेंगे तो मैं चाहूँगी कि आप अपनी बेटी के बारे में और औरतों के बारे में जो प्रोजेक्ट्स हैं उस पर बात करें। समीन, हमारे इस प्रोग्राम के प्रोड्यूसर अंजुम हैरत गिल थे, शहनाज अजीज़ को इजाज़त दीजिए, खुदा हाफिज़।
VOA उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।
ऐसा मैंने आपको याद दिला दूं कि ये जिस ऐप की बात हो रही है, ये आप अपने टेलीफोन के ज़रिए भी इसको डाउनलोड कर सकते हैं। वॉइस ऑफ अमेरिका पे जाइए आप, और क्योंकि ख़ास तौर पे मैं ये बात पाकिस्तानी सुनने वालों से कहूँगी, हमारे पाकिस्तानी सुनने वालों को हमारी वेब जो है उस तक उनकी रसाई नहीं होती, और वेब पर ही आप जाकर हमारे रेडियो के प्रोग्राम सुन सकते हैं। तो मैं आपसे कहूँगी कि अगर आप ये ऐप डाउनलोड कर लें तो फिर आपको हमारे वेबसाइट आसानी से आप हमारे तमाम रेडियो के प्रोग्राम जो कि बराह रास्त भी नशर होते हैं हमारे वेब पे, अगर आपका रेडियो का सिग्नल कमज़ोर है तब भी आप जा सकते हैं, और अगर नहीं तो भी आप इस प्रोग्राम को नशर होने के बाद जो हमारा रेडियो का ऐसा है वहाँ पे सुन सकते हैं। तो समीर, अभी हमने आपको शुरू में सुनाई थी एक झलक इस पूरे प्रोजेक्ट की, जिसमें बात की थी नताशा ने और उनके साथियों यानी हर्ष मंदिर साहब ने खास तौर पे, जो इस प्रोजेक्ट का आगाज़ करने वाले हैं। तो हम प्रोग्राम का इख्तिताम भी इसी वीडियो पे करते हैं जिसका ऑडियो आप सुनेंगे, और फिर बता दूँ कि फेसबुक पर जाके आप हमारे वीडियो को भी देख सकते हैं। तो लीजिए सुनते हैं।
मुझे लगता है कि कायर तो वो है जो हाथ उठाता है, कमजोर पर लोगों के दिलों में डर पैदा करता है। असली साहस तो वो है जो इस सब के बीच में नफरत का सामना करता है।
एक चोट है जो हमारे अपनी ह्यूमैनिटी पर लग रही है, हमारे अपने जमीर पर लग रही है, हमारी अपनी इंसानियत पर लग रही है।
सारे हिंदुस्तानियों की एक किस्म की सेंसिटिविटी भी नम हो गई है। अब हमारे लिए एक लिंचिंग का जो खबर आती है कहीं चौथे पांचवें पेज पे, उसको हम इसी तरह से पढ़ जाते हैं।
इन यात्राओं में अब हम लोग 1.5 साल से जा रहे हैं लोगों के घर, जो चेहरे नहीं भूलते ज़्यादातर वो उन बूढ़े माँ बाप के हैं जिन्होंने जवान बेटे खोए हैं। वो ये कंप्लेन नहीं करते कि मेरे बेटे को क्यों मारा, वो इस स्टेज पर आ चुके हैं कि वो कहते हैं अरे गोली मार देते, तलवार से मार देते, इतना टॉर्चर करके क्यों मारा।
किसी को भीड़ द्वारा ये पीटा नहीं जा रहा है क्योंकि उन्होंने कुछ किया, इसलिए उनको भीड़ द्वारा पीटा जा रहा है क्योंकि वो कुछ हैं।
हमने देखा है कि लोग किस तरह से उन्हें सिर्फ मारा ही नहीं गया, डराया गया है। तो एक खौफ का पूरा जो माहौल है, एक खौफ का दौर जो पूरा पैदा कर दिया गया है, वो भी इस नफरत के साथ साथ पूरा हुआ है।
थ्रेटनिंग वॉइस में कहा जाता है और मारते हुए कहा जाता है कि भारत माता की जय बोलो, वंदे मातरम बोलो, प्रूफ करो कि तुम पाकिस्तानी नहीं हो या पाकिस्तान को सपोर्ट नहीं करते हो, तुम सबूत दो कि तुम इस देश को चाहते हो।
उन्हें नहीं कहने की जरूरत पड़नी चाहिए हमारे आगे, पर वो कहते हैं हम बाय चांस नहीं, हम बाय चॉइस इस कंट्री में रुके थे, हम इस मुल्क को बहुत प्यार करते हैं, हम तो ये भी करते हैं, हम वो भी करते हैं। पैर पैर पर उन्हें अपनी राष्ट्रवादी होने का सबूत उनसे मांगा जा रहा है।
शायद वक्त ये आ गया है कि इस देश की जो मेजॉरिटी कम्युनिटी है, हम लोग जिनका जिनको ये कॉन्फिडेंस है कि हम विक्टिमाइज नहीं होने वाले हैं, मुझे कोई मेरे घर से खींच के नहीं निकालेगा और कहेगा कि भारत माता की जय कहो, तो हम लोग किस देश में रहते हैं, किस देश में रहना चाहते हैं, हमने किस कॉन्स्टिट्यूशन को इनहेरिट किया है, उसकी तरफ हमारी क्या रिस्पॉन्सिबिलिटी है कि हम लोग जानते हुए कैसे अनजान बन सकते हैं, ये अब हमारे लिए मुमकिन नहीं।
तो सामिन, ये सवाल आप सबसे भी है क्योंकि हर मुल्क में इस तरह के इंसानी हकूक की खिलाफ वर्जियाँ होती हैं। इजाज़त दीजिए, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।